छौं कि एउटा साँचो विश्वासी ख्रिस्टमा अनन्त सम्म सुरक्षित हुन्छ। ऊ कहिले पनि नष्ट हुँदैन, उसले आफ्नो मुक्ति गुमाउँदैन, उसले पाएको अनन्त जीवन यो कसैले खोसेर लान सक्दैन। अनि आज हामी अन्तिम बुदा हेर्दैछौँ यस विषयमा, तेह्रौं बुदा हो। एउटा साँचो विश्वासी ख्रिस्टमा अनन्तसम्म सुरक्षित छ किनकि उसमा सुरु गर्नुभएको मुक्तिको महान कार्यलाई परमेश्वरले पूरा गर्नुहुन्छ। फिलिपी एक अध्यायको छोटो पदमा हेरेर हामी सुरु गर्नेछ। फिलिपी एकको छ, यस पदको सुरुमै यस्तो लेखेको पाउँछौ, र यस कुरामा म निश्चित छु, निश्चित छु, पक्का छु। कुन कुरामा? यहाँ लेखेको छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभएको छ उहाँले येशु ख्रिस्टको दिनसम्म त्यो पूरा गर्नु हुनेछ। फिलिपीका विश्वासीहरूलाई लेखिएको यो पत्र हो। त्यसैले जब यहाँ तिमीहरूमा एउटा असल काम सुरु गर्नुभएको छ भनेको छ, यो विश्वासीहरूको भित्र एउटा असल काम सुरु भएछ। यो असल काम कसले सुरु गर्नुभएको हो? परमेश्वरले। अनि यो असल काम एक दिनसम्ममा पूरा हुनेछ भनेछ। अनि त्यो दिनलाई चाहिँ येशु ख्रिस्टको दिनसम्म भनेको छ। परमेश्वरले सुरु गर्नुभयो, परमेश्वरले पूरा गर्नुहुनेछ। अनि त्यो काम चाहिँ येशु ख्रिस्टको दिनमा पूरा हुनेछ। अनि यस विषयमा चाहिँ लेखक पावल पवित्र आत्माबाट लेख्दै भन्छन्, म यस कुरामा चाहिँ निश्चित छु, कुनै शंका छैन, काम सुरु भएको छ भने साँच्चै यो पूरा हुनेछ। अनि परमेश्वर जसले यो असल काम सुरु गर्नुभयो उहाँले त्यो दिन नआएसम्म, ख्रिस्ट येशूको दिन नआएसम्म हरेक दिन त्यो विश्वासी भित्र काम गरिरहनुहुन्छ। एकदमै ठूलो आशिषपूर्ण सत्यता छ त्यो कुरालाई हामी फिलिपी दुईको तेह्र पदमा हेरौँ। तपाईँले मुक्ति पाउनुभएको दिनदेखि तपाईँभित्र परमेश्वरले काम गरिरहनुहुन्छ, गरिरहनुहुन्छ, गरिरहनुहुन्छ पूरा नभएसम्म। फिलिपी दुईको तेह्रमा लेखिएको छ, किनकि तिमीहरूभित्र आफ्नो शुभ इच्छा अनुसार दुवै इच्छा गर्ने र काम गर्ने मन दिनुहुने परमेश्वर नै हुनुहुन्छ। विश्वासीभित्र चाहिँ परमेश्वरले उहाँको इच्छा अनुसार अथवा उहाँको इच्छा अनुसार इच्छा गर्न, परमेश्वरको इच्छा अनुसार इच्छा गर्न हामीलाई मन दिनुहुन्छ, परमेश्वरको इच्छा अनुसार काम गर्न पनि उहाँले हामीलाई मन दिनुहुन्छ। यस्तो काम गर्ने त उहाँ। अनि यो कुरा हिब्रू तेह्रमा पनि पाउँछौ। हिब्रू तेह्र अध्याय, हिब्रूको तेह्र अध्याय, अनि यसमा हामी बीस र एक्काइस पदहरू हामी पढ्नेछौ। हिब्रू तेह्रको बीस पदमा लेखेको छ, अब शान्तिका परमेश्वरले जसले भेडाहरूका महान गोठाला हाम्रा प्रभु येशूलाई अनन्त बाचाको रगतद्वारा मरेकाहरूबाट बौराउनु भयो, तिमीहरूलाई हरेक असल काममा उहाँको इच्छा पालन गर्नका निम्ति सिद्ध पारेका हुन् र उहाँको दृष्टिमा जे अति मन पर्दछ सो येशु ख्रिस्टद्वारा तिमीहरूमा गरेका हुन्। उहाँलाई सदा सर्वदा महिमा भइरहोस्, आमेन। त्यसैले यहाँ लेखिएको छ कि एक्काइस पदमा हामी विश्वासीहरूले हरेक असल काममा उहाँको इच्छा पालन गर्न सकोस् भनेर, अनि त्यसमा सिद्ध होस् भनेर, अनि परमेश्वरलाई जे मनपर्छ त्यो काम गर्न सकोस् भनेर येशु ख्रिस्टद्वारा हामीहरूभित्र काम गर्नुहुन्छ। उहाँले हामीहरूभित्र काम गर्नुहुन्छ भन्ने कुरा यहाँ पनि पाउँछ। त्यसैले परमेश्वरले काम सुरु गर्नुभयो, परमेश्वरले काम गरिरहनु भएको छ, परमेश्वरले काम पूरा गर्नुहुनेछ, पूरा गर्नुहुनेछ भन्ने कुरा त फिलिपी एकको छमा पढ्यौं। यस कुरामा म निश्चित छु, पूरा गर्नुहुनेछ, परमेश्वरले आफूले सुरु गर्नुभएको कामलाई पूरा गर्न सक्नु पनि हुन्छ। यो चाहिँ यहुदा चौबिसमा हेरौं। प्रकाशको पुस्तकको ठिक अगाडि यहुदाको पत्रको 24 पद, मानिसहरूले आफ्नो सुरु गरेको काम पूरा गर्न नसक्ला, कहिले काहीँ चाहेर पनि नसक्ला, परमेश्वर चाहिँ चाहनुहुन्छ, सक्नुहुन्छ, गर्नुहुन्छ। 24 पदमा लेखेको छ, अब उहाँलाई नै जसले तिमीहरूलाई लोट्नदेखि बचाउन र तिमीहरूलाई उहाँको महिमाको सामु अति आनन्द सहित दोष रहित खडा गराउन सक्नुहुन्छ भनिन्छ। उहाँले काम गरिरहनु भएको छ र त्यो अन्तको घडीसम्म अर्थात परमेश्वरकै महिमाको सामु हामीलाई दोष रहित खडा गराउन सक्नुहुन्छ। अनि यी कुराहरू हामीले अन्य पदहरूमा पनि हेर्यौं, जस्तै कि 2 तिमोथी 1:12 पावलले भने उहाँलाई जुन कुरा मैले सुम्पेको छु उहाँले त्यसको रखवाली गर्न सक्नुहुन्छ ख्रिस्टी यीशुको दिनसम्म। अनि हिब्रू 7:25 पनि हेर्यौं, जो जो उहाँद्वारा परमेश्वर कहाँ आउँछन् तिनीहरूलाई उहाँले पूर्ण रूपमा मुक्त गर्न सक्नुहुन्छ। त्यसैले उहाँले सक्नुहुन्छ भन्ने कुरा घरिघरि हामी पाउँछौँ। अब एकचोटि 1 कोरिन्थी 1:7 पल्ट, 1 कोरिन्थी 1:7 हरेक विश्वासीहरू एउटा महान घटनाको बाटो हेरिरहेको हुनुपर्छ, एउटा महान घटनाको बाटो हेरिरहेका हुन्छन्। 1 कोरिन्थी 1:7 लेखेको छ त्यो कुन चाहिँ घटना हो, यसै कारण कुनै पनि अनुग्रहको वरदानमा तिमीहरू कम छैनौ र हाम्रो प्रभु येशु ख्रिष्टको आगमनको बाटो हेरिरहन्छ। त्यसैले विश्वासीहरू प्रभु येशु ख्रिष्टको आगमनको बाटो, यो महान घटनाको बाटो हेरिरहेका हुन्छन्। तितस 2:13 पनि यो सत्यता हामी पाउँछौ। तितस 2:13 विश्वासीहरू अब कुन चाहिँ एउटा घटनाको तीव्र प्रतीक्षामा छन् भन्ने कुरो यहाँ पनि उल्लेख छ। कुनै पनि बेला कुनै पनि घडी यो घटना हुन सक्छ, आज त हुँदैन भनेर कहिले हामीले सोच्न सक्दैन। यहाँ लेखेको छ 2:13 र त्यस धन्य आशाको र हाम्रा महान परमेश्वर र मुक्तिदाता येशु ख्रिष्टको महिमा पूर्ण आगमनको बाटो हेर्दै जिउनु पर्छ। उहाँको आगमनको बाटो हेर्दै 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 जिउनु पर्छ। विश्वासीहरू यो महान घटनाको बाटो हेर्दै जिउनु पर्छ। अनि यो महान घटना अवश्य नै पूरा हुनेछ भन्ने हामीलाई के ग्यारेन्टी छ, यूहन्ना 14:1 जाउँ, येशू ख्रीष्ट साँच्चै नै आउनुहुन्छ फेरि भन्ने कुरामा हामीलाई कसरी निश्चयता हुन सक्छ। यूहन्ना 14:1-3 हामी प्रभु येशू ख्रीष्ट यो संसारबाट फेरि स्वर्गमा फर्केर जानु अगाडि उहाँले आफ्नो चेलाहरूलाई यसरी भन्नुभएको कुरा पाउँछौ। यूहन्ना 14:1 पढौं, तिमीहरूको हृदय विचलित नहोस्, तिमीहरू परमेश्वरमा विश्वास गर्दछौ ममा पनि विश्वास गर, मेरा पिताको घरमा धेरै वासस्थानहरू छन्, त्यस्तो नहुँदो हो त म तिमीहरूलाई भन्ने थिएँ, म तिमीहरूका निम्ति ठाउँ तयार पार्न जान्छु, अनि मैले गएर तिमीहरूका निम्ति ठाउँ तयार पारे भने म फेरि आउनेछु, अनि म जहाँ छु त्यहाँ तिमीहरू पनि हो भनेर म तिमीहरूलाई आफू कहाँ लिनेछु। त्यसैले हामीलाई येशू ख्रीष्टको आफ्नै व्यक्तिगत प्रतिज्ञा छ, म तिमीहरूको लागि ठाउँ तयार पार्न जान्छु कहाँ, पिताको घरमा, अनि त्यसपछि के, त्यसपछि म फेरि आउनेछु, किन तिमीहरूलाई लिन, किन म जहाँ छु त्यहाँ तिमीहरू पनि हो भने। त्यसैले प्रभु येशू ख्रीष्ट अवश्य नै आउनुहुनेछ हामीलाई लानको लागि। अब एकछिन कोरिन्थीका विश्वासीहरूको विषयमा पनि विचार गरौँ। 1 कोरिन्थी 3:1 किनभने हामीले 1 कोरिन्थी 1:7 सुरु गर्दै अध्ययन सुरु गर्यौँ आज। अब 1 कोरिन्थी 3:1 कोरिन्थका विश्वासीहरू कस्तो खालका विश्वासीहरू थिए भन्ने कुरालाई एकछिन विचार गरौँ। 1 कोरिन्थी 3:1-2 पढौँ, अनि हे भाइहरू, आत्मिक मानिसहरूसँग बोले झैं मैले तिमीहरूसँग बोल्न सकिन, तर शारीरिकहरूसँग अर्थात ख्रिस्टमा दुधे बालकहरूसँग चाहिँ गरी बोले। मैले तिमीहरूलाई दुध खुवाएँ, खदिलो खानेकुरा होइन, किनकि यस समयसम्म तिमीहरूले यसलाई खान सकेनौ, न त अहिले नै सक्दछौ। प्रश्न, यी कुरिन्थका विश्वासीहरू परिपक्व थिए कि बच्चै थिए? बच्चै थिए, दुधे बालक भनेको छ। उनीहरू राम्ररी बढ्दै थिए कि अलिक रोगी रोगी भएर बढ्दै थिए? स्वस्थ थिएनन् होइन। यहाँ भनेको छ तिमीहरू खदिलो खानेकुरा खान सकिरहेछ, पचाउन सकिरहेछ, भनेपछि उनीहरूको बीचमा चाहिँ समस्या रहेछ। कस्तो समस्या? तीन पदमा लेखिएको छ, यस्ता आत्मिक समस्याहरू थिए तीन पद, किनकि तिमीहरू अझै पनि शारीरिक छौ, किनकि जब तिमीहरूका बीचमा डाहा झगडा र फुटहरू छन् त के तिमीहरू शारीरिक होइनौ र मानिसको चालमा हिँड्दैनौ र? चार पदमा, किनकि जब एउटाले भन्छ म पावलको हुँ र अर्कोले म अपोलोसको हुँ, तब के तिमीहरू शारीरिक होइन? उनीहरूको बीचमा के रहेछ? विभाजन रहेछ, फाटो रहेछ, घमण्ड रहेछ, फुट। त्यसैले कोरिन्थका सबै विश्वासीहरू नै पवित्र र शुद्ध जीवन बिताइरहेका थिए त? सबै विश्वासीहरू नै थिएन, कोही कोही अवश्य थिए, तर सबैजना थिएनन्। अनि पहिलो कोरिन्थीको पत्र पढ्ने क्रममा यो अन्य ठाउँहरूमा बताइएको छ, कोही कोही व्यभिचारमा फँसेका थिए, कोही कोही यो झगडा फुटले फुट भइरहँदाखेरि पनि उनीहरू प्रभुको जज लिइरहेका थिए, त्यो त ठिक होइन। अनि उनीहरू कतिजना बिरामी भए, परमेश्वरले उनीहरूलाई ताडना दिनुभयो, कोही कोही मरे पनि। थुप्रै कमजोरीहरू, पापहरू, समस्याहरू थिए यो कोरिन्थको मण्डलीमा। तर यो के अचम्म लाग्दो छ भने उनीहरूलाई के भनिएको छ? ख्रिस्टको दिनमा तिनीहरू निर्दोष हुनेछन् भनेको छ। पहिलो कोरिन्थी एकको आठ पदमा हेर, पहिलो कोरिन्थी एकको आठ पदमा, यही पत्रमा यही विश्वासीहरूलाई पहिलो कोरिन्थी एकको आठ पदमा यसरी लेखेको छ, सात पद पनि पढौं। यसकारण कुनै पनि अनुग्रहको वरदानमा तिमीहरू कम छैनौ र हाम्रा प्रभु येशु ख्रिस्टको आगमनको बाटो हेरिरहन्छौ, जसले हाम्रा प्रभु येशु ख्रिस्टको दिनमा तिमीहरू निर्दोष हो भनेर तिमीहरूलाई अन्तसम्म स्थिर पार्नुहुनेछ पनि भनेको छ। भनेपछि कोरिन्थको विश्वासीहरूको जीवनमा जुन काम परमेश्वरले सुरु गर्नुभएको थियो, असल काम त्यो चाहिँ परमेश्वरले पूरा गर्न सक्नुहुन्छ भनेर भनिएको छ। आठ पदमा भनेको छ है, आठ पदमा भनेको छ, जसले हाम्रो प्रभु येशु ख्रिस्टको दिनमा तिमीहरू निर्दोष हो भनेर तिमीहरूलाई अन्तसम्म स्थिर पार्नुहुनेछ। यद्यपि उनीहरूको बीचमा यो पत्र लेखिँदाखेरि समस्याहरू पनि थियो, तर परमेश्वरले काम गर्दै हुनुहुन्थ्यो। त्यसो भए तपाईँ एक प्रभु येशु ख्रिस्टको जन हुनुहुन्छ भने तपाईँमा पनि परमेश्वरले काम पूरा गर्न सक्नुहुन्छ। सुरु गर्नु भएको छ भने पूरा गर्न सक्छ, सुरु चाहिँ भएको हुनुपर्ने, मुक्ति पाएको हुनुपर्ने। त्यसैले यो सत्यता हामीले हेर्यौँ। अब यो फिलिपी एकको छ होइन, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो, ख्रिस्ट येशूको दिनसम्ममा पूरा गर्नुहुनेछ। र त्यसपछि पहिलो कोरिन्थी एकको सात, जहाँ चाहिँ हाम्रा प्रभु येशु ख्रिस्टको आगमनको बाटो हेरिरहन्छ, र आठ पदमा, जसले हाम्रा प्रभु येशु ख्रिस्टको दिनमा तिमीहरू निर्दोष हो भनेर तिमीहरूलाई अनन्त के अरे अन्तसम्म स्थिर पार्नुहुनेछ भन्ने यो दुई पदमा चाहिँ प्रभु येशु ख्रिस्टको दिन भनेर उल्लेख छ। दुईटै पद येशु ख्रिस्टको दिनमा यो पूरा हुनेछ भनेर चाहिँ, अब कुन चाहिँ महान घटना घट्दा त्यस दिन आउनेछ भनेर सोधिने प्रश्नको जवाब चाहिँ सातौं पदमा छ। येशु ख्रिस्टको दिनमा हुने महान घटना के हो? सात पदमा ल्याएछ, जब प्रभु येशु ख्रिस्ट आउनुहुन्छ। येशु ख्रिस्टको दिन भनेको उहाँको आगमनको दिन। अब एकचोटि हामी दोस्रो कोरिन्थी एक अध्यायमा पनि जाउँ। दोस्रो कोरिन्थी एक अध्याय अहिलेसम्म हामीले के हेर्यो भने परमेश्वरले आफ्नो काम एउटा विश्वास गर्नेको जीवनमा शुरू गर्नु भइसक्यो। परमेश्वरले त्यो काम अहिले पनि गरिरहनु भएको छ अनि तेस्रो चाहिँ परमेश्वरले यस महान कामलाई पूरा गर्नुहुनेछ। अनि यो तिनटै कुरा यो पदमा पाइन्छ, एउटै पद दोस्रो कोरिन्थी एक अध्यायको दस पदमा। उहाँले हामीलाई यति ठूलो मृत्युबाट छुटकारा दिनुभयो र छुटकारा दिनुहुन्छ, उहाँले अझै पनि हामीलाई छुटकारा दिनुहुनेछ भने उहाँमा हामी आशा राख्छौ। तिनटा कुरा लेखेको छ, एक छुटकारा दिनुभयो, दुई छुटकारा दिनुहुन्छ, अहिले तीन छुटकारा दिनुहुनेछ पछि, भूतकाल वर्तमानकाल भविष्यकाल। त्यसैले छुटकारा दिनुभयो परमेश्वरले मलाई चाहिँ, अब कहिले पनि पापको दण्डमा नपर्ने गरिकन मलाई छुटाइसक्नु, दोस्रो मृत्युबाट म मुक्त भइसक्नु। दोस्रो कुरा अहिले पनि छुटकारा दिनुहुन्छ, अब केबाट मलाई अहिले नै छुटकारा दिइरहनुहुन्छ, उहाँले मलाई पापको शक्तिबाट छुटकारा दिइरहन सक्नुहुन्छ, पापको दण्डबाट छुटकारा, पापको शक्तिबाट छुटकारा, र भविष्यमा अझ छुटकारा दिनुहुनेछ। त्यो चाहिँ के भने मसँग यहाँभित्र पापको स्वभाव छ अनि म एउटा पापी संसारमा जिउँदैछु, यो आरम्भबाट पाएको पापी शरीर मसँग छ, तर यी पापकै उपस्थितिबाट पनि छुटकारा मलाई दिनुहुनेछ। त्यसैले पापको दण्डबाट छुटकारा मिलिसक्यो, पापको शक्तिबाट दिनदिन म छुटकारा उहाँमा पाउन सक्छु र एक दिन पापकै उपस्थितिबाट पनि म छुटाइनेछु जब येशु ख्रिस्ट लिन आउनुहुन्छ हामीलाई। रोमी आठ अध्यायमा पढ, रोमी आठ अध्यायमा र अठाइस र उन्तिस पदमा हामी पढौँ। रोमी आठको अठाइस र उन्तिस ज्यादै महत्वपूर्ण कुरा यहाँ लेखेको छ, अनि हामी जान्दछौँ, हेर्नुहोस् कतिचोटि हामी जान्दछौँ, निश्चयता छ, अनि हामी जान्दछौँ परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुरा मिलेर भलाइ नै उत्पन्न गर्दछन्, उनीहरूका निम्ति जो उहाँकै मनसाय अनुसार बोलाइएका छन्। अब के हो त परमेश्वरको मनसाय, जुन मनसाय अनुसार हामी बोलाएका हौ? उन्तिस पदमा यो लेखिएको छ, किनभने जसलाई उहाँले पहिले नै जान्नु भएको थियो उनीहरू चाहिँ आफ्नै पुत्रको रूपमा ढालिउन् भनेर उहाँले उनीहरूलाई पहिले नै ठहराउनु भयो पनि, यसैले कि उहाँ चाहिँ अनेकौं भाइहरूका बीचमा जेठा होउन्। परमेश्वरको मनसाय के रहेछ भने विश्वासीलाई आफ्नै पुत्रको रूपमा ढाल्नु, आफ्नो पुत्र जस्तै बनाउनु, परमेश्वरको उद्देश्य एउटा विश्वासीलाई आफ्नै पुत्र येशू ख्रीष्ट जस्तै बनाउनु। उहाँले सुरु चाहिँ गरिसक्नुभयो यो काम, सिद्धियो, यो काम सिद्धिसक्यो, हामी प्रभु येशू जस्तो भइसक्यो, भएको छैन, काम सिद्धिएको छैन, त्यसैले त्यो काम अहिले गरिरहनु भएको छ, सुरु गर्नुभयो, गरिरहनु भएको छ, हिजो आज भोलि। त्यसैले मुक्ति पाएको दिनभन्दाको दिनमा भन्दा हामी आज प्रभु येशू जस्तै अलिक बढी भएको हुनुपर्छ, अनि आजभन्दा म पाँच वर्षपछि प्रभु येशू आइसक्नु भएको छैन भने आजभन्दा बढी म ख्रिस्ट जस्तै भएको हुनुपर्छ, बढ्दै जानुपर्छ, दुवै बालक बस्नु हुँदैन। अनि ख्रिस्ट येशू आउनुभएको दिनमा चाहिँ यो पूरा हुन्छ। त्यो कुरा चाहिँ अब पहिलो यौहन्ना तीन अध्यायमा लेखिएको छ, पहिलो यौहन्ना तीन अध्याय। परमेश्वरको कस्तो ठूलो मनसा, परमेश्वरले आदमलाई आफ्नै स्वरूपमा बनाउनु भएको थियो, आदमले पाप गर्यो र त्यो स्वरूपले गुमायो, हामी आदममै जन्म्यौं अनि हामीमा परमेश्वरको स्वरूप थियो कि थिएन? हामी जन्मिँदाखेरि हामी परमेश्वरको स्वरूपमा थियौँ कि आदमको स्वरूपमा? पापी आदमको स्वरूपमा थियौँ हामी जन्मिँदाखेरि, तर येशु ख्रीष्टमा नयाँ जन्म पाएपछि अब चाहिँ फेरि परमेश्वरको स्वरूपमा हामीलाई बदल्दै हुन्छ। आदममा विफल भएको कुरा अब ख्रीष्टमा पूरा गर्नुहुन्छ। अब पहिलो योना 3:2 यस्तो लेखिएको छ, विश्वासीहरूलाई लेखिएको छ, प्रियहरू हो, अहिले त हामी परमेश्वरका सन्तान छौ, अनि हामी के हुनेछौ सो अहिलेसम्म प्रकट भएको छैन, तर हामी जान्दछौ, फेरि हामी जान्दछौ, निश्चय छौ, जब उहाँ देखा पर्नुहुनेछ तब हामी उहाँ जस्तै हुनेछौ, किनकि हामी उहाँलाई उहाँ जस्तो हुनुहुन्छ त्यस्तै देख्नेछौ। यहाँ लेखिएको छ कि अहिले हामी के हुनेछौ त्यो प्रकट भइसकेको छ, हामी जस्तो हुनुपर्छ नि प्रभु येशु ख्रीष्ट जस्तै, त्यो चाहिँ हामी अहिले हेर्दाखेरि त्यस्तो छैन, तर यो निश्चय छ हामी जान्दछौ भने छ कि जब उहाँ देखा पर्नुहुनेछ तब हामी उहाँ जस्तै हुनेछ। त्यसैले एउटा विश्वासी कहिले प्रभु येशु ख्रीष्ट जस्तै बन्नेछ? यो पृथ्वीमै हुँदाखेरि कि प्रभु येशु आउनुभएपछि? उहाँ आउनुभएपछि। त्यसैले यो महान घटनाको बाटो हामी हेर्दै जिउनुपर्छ भने छ, अनि त्यो महान घटना हुने दिनलाई येशु ख्रीष्टको दिन भनेको छ। किन हामी उहाँ जस्तै बन्नेछौँ अरे त्यो दिनमा? यहाँ कारण दिएको छ, किनकि हामी उहाँलाई उहाँ जस्तो हुनुहुन्छ त्यस्तै देख्नेछ, उहाँ जस्तो हुनुहुन्छ त्यस्तै उहाँलाई देख्नेछौँ र हामी उहाँ जस्तै बन्नेछौँ। अनि तर हामी त्यहाँ अथवा त्यो दिन आइसकेको छैन, तरै पनि अहिले पनि परमेश्वरले हामी ले प्रभु येशु ख्रीष्टलाई देखेको चाहनुहुन्छ, उहाँलाई जस्तो हुनुहुन्छ त्यस्तै हामीले आम्ने सामने अहिले त देख्दैनौँ, तैपनि प्रभु येशुलाई अहिले हामीले देख्न सक्छौँ, अनि जति उहाँलाई हेर्छौँ त्यति उहाँ जस्तै हामी बदलिन्छौँ। अहिले उहाँलाई हामी कहाँ देख्छौँ त? कहाँ देख्छौँ प्रभु येशु ख्रीष्टलाई? पवित्र शास्त्र बाइबलमा 2 Corinthians 3:18 यो लेखिएको छ, 2 Corinthians 3:18 यो सम्पूर्ण बाइबल येशु ख्रीष्टको फोटो भनौँ, येशु ख्रीष्टको चेहरा हेर्ने ठाउँ हो यो। 2 Corinthians 3:18 लेखेको छ, तर नढाकिएको चेहराले प्रभुको महिमा ऐनामा जस्तै हेर्दै हेर्दै हामी सबैजना प्रभुद्वारा जो आत्मा हुनुहुन्छ एक महिमादेखि अर्को महिमामा सर्दै त्यही रूपमा बदलिँदै जान्छौँ। यहाँ भनेको छ हामीले प्रभुको महिमालाई अहिले हेर्न सक्छौँ तर आम्ने सामने त होइन, तर ऐनामा हेरे जस्तै लाग्छ। अनि यो चाहिँ बाइबलको कुरा गरेको, यो भाग हामीले पढ्यो भने विशेष गरी नयाँ नियमको कुरा गरेको, पुरानो नियम पनि। अनि यहाँ उदाहरण दिएको छ, मूसा 40 दिन 40 रात सिनाई पर्वतको टुप्पामा गएर परमेश्वरसँग बसेका थिए र परमेश्वरले उनलाई व्यवस्था दिनुभएको थियो। पहाडबाट झरेर आउँदाखेरि मानिसहरू जो फेदमा थिए ती यहुदीहरूले मूसाको अनुहारलाई हेर्न पनि सकेन, यस्तो चम्किलो भएको थियो मूसाको अनुहार, अनि उनीहरूलाई चाहिँ एकदम हेर्न गाह्रो भयो। अनि मूसाले चाहिँ एउटा कपडाले आफ्नो मुख छोप्यो अनि उनीहरूसँग कुरा गर्यो। अनि यसबाट के पनि बताएछ भने अहिले यहुदीहरूले पुरानो नियम पढ्दाखेरि प्रभु येशूलाई देख्न सक्दैन, एउटा पर्दा जस्तोले उनीहरूलाई ढाकेको छ उनीहरूको अविश्वास। तर विश्वास जब येशू ख्रीष्टमा गरिन्छ यो घुम्टो हटाइन्छ भने त्यो कुरा 14 लेखिएको छ, 3:14 तर तिनीहरूका मनहरू अन्ध पारिएका थिए किनकि आजको दिनसम्म पनि पुरानो नियम पढ्दा हुँदै त्यही घुम्टोले ढाकी राखेकै हुन्छ, त्यो घुम्टो ख्रीष्टमा हटाइन्छ। अनि पन्ध्र पद तर आजको दिनसम्म पनि मूसाको पुस्तक पढ्दा हुँदै तिनीहरूको हृदयमाथि घुम्टो हालिएको हुन्छ। सोह्र पद तैपनि जब यो प्रभुतिर फर्किनेछ तब त्यो घुम्टो उठाइनेछ। अनि त्यसैले अठार पदमा भनेछ तर नढाकिएको चेहराले, त्यसैले यहाँ अब घुम्टो हालिकन होइन तर येशु ख्रिस्टमा अब हामीले विश्वास गरेको व्यक्तिको कुरा गरेको, नढाकिएको चेहराले प्रभुको महिमा ऐनामा। अब अघि यहाँ के पढ्दाखेरि भनेको छ, बाइबल पढ्दाखेरि ढाकिएको हुन्छ भन्छ, अब चाहिँ नढाकिएको अनुहारले ऐना हेर्ने भनेपछि त्यही बाइबलकै कुरा गरे। यो ऐना नढाकिएको चेहराले प्रभुको महिमा कहाँ देख्छौ, यो बाइबलमा देख्छौ। प्रभुको महिमा हामीले यहाँ देख्न सक्छौँ, कस्तो अनमोल पुस्तक छ। मानिसहरूले कहिलेकाहीँ फोटो टाँग्छ, अब तर त्यो फोटो काल्पनिक हो, मान्छेहरूले आर्टिस्टले कोरेको, त्यो फोटो हेरेर हामीलाई के पाउने त होइन। त्यसैले फोटो राख्नुभन्दा बरु प्रभुको वचनहरू बाइबलको पदहरू लेखेर राख्नु राम्रो हुन्छ, किनभने त्यो प्रभुको वचनमा चाहिँ प्रभुको महिमा हामीले देख्न सक्छौँ। त्यसलाई जब पढ्छौँ बुझ्छौँ त्यसलाई मनन गरिरहन्छौँ, हामी प्रभुलाई हेरिरहेका छौँ, हृदयदेखि सम्झिरहेका छौँ। अनि यस वचनमा प्रभुलाई हेर्दै हेर्दै हामी के हुन्छ भने चाहिँ हामी चाहिँ बदली हुन्छ भने चाहिँ अझ म कुरा होइन, अठार पदको अन्तिम भागमा हेर्नुहोस् त, जेलाई हेरिरहेका छौँ त्यही रूपमा बदलिँदै जान्छौँ, हेर्दै बदलिँदै, हेर्दै बदलिँदै। एउटा विश्वासीको जीवन कसरी बदलिन्छ, कसरी ख्रिस्ट जस्तै हुँदै जान्छ, प्रभुलाई हेरेर, बाइबल वचन पढ्दै, वचनलाई पालन गर्दै, हृदयमा राख्दै। अनि यहाँ भनेको छ एक महिमादेखि अर्को महिमा, भनेपछि यहाँ एक चरणदेखि अर्को चरण, झन्झन झन्झन बदलिँदै बदलिँदै, अनि ख्रिस्ट येशु आउँदाखेरि हामी पूर्ण रूपमा बदलिन्छौँ। अनि यो काम चाहिँ प्रभुको आत्माले गर्नुहुन्छ भने चाहिँ हामी आफैले आफ्नै बलले प्रयासले हुने होइन, हाम्रो जिम्मेवारी चाहिँ प्रभुलाई हेरिरहनु हो, प्रभुसँग हामी तासिनु हो, प्रभुको ध्याउनमा लाग्नु हो, प्रभुको प्रेम आनन्द शान्तिमा हामी मग्न हुने हो हाम्रो काम। अनि प्रभुको आत्माले अचम्म साथ हामीमा काम गर्नुहुन्छ भने चाहिँ, अनि एउटा महत्त्वपूर्ण सत्यता यो पनि यहाँ सिक्छौँ कि हामी जेलाई हेर्छौँ, जेमा धेरै समय हाम्रो मन लगाउँछौँ त्यो चिज जस्तै हामी बन्छौँ। हाम्रो मन प्रभुमा धेरै समय लगायो भने हामी प्रभु जस्तै सोच्न थाल्छौँ, प्रभुलाई जस्तो जे मनपर्छ हामीलाई पनि त्यस्तै मन पर्न थाल्छ। तर दुःखको कुरा के भने, खतराको कुरा, यदि हामी खराब कुरामा धेरै मन लगायौँ, खराब कुराहरू पढ्यौँ, खराब कुराहरू हेर्यौँ, खराब सङ्गतमा लाग्यौँ भने हामी त्यो जस्तै हुन्छ, निसन्देह हामी त्यो जस्तै हुन्छ। धेरै वर्ष अगाडि म प्रभु येशूमा भर्खरै आएको थिएँ र दुईजना मेरो जापानिज साथीहरू थिए, उनीहरू पनि विश्वासीहरू थिए, म विदेशमा थिएँ अनि उनीहरूले मलाई चाहिँ तिम्रो छुट्टीको बेलामा हामी कहाँ आउनु न, हामी 10-12 दिन सँगै बसौँ, सङ्गति गर भनेर मलाई बोलाए। ठुलो सहरमा गएँ म अनि उनीहरूसँग 10-12 दिन बसेँ म, अनि कहिले पनि म जापानिज साथीहरूसँग त्यसरी लामो समय बसेको थिएन, राम्रो थियो। तर के भयो भने 10-12 दिनको समयपछि म त जापानिज जस्तो बोल्न थालेछ, मलाई पनि अचम्म लाग्छ, उनीहरू प्रदेश यु कम हियर भन्थ्यो म, अनि म पनि तोमोभूमि आई कम हियर, अब त्यो जापानिज तरिकाले चाहिँ इङ्ग्लिस बोल्दै थिएँ म चाहिँ। अनि त्यो कस्तो हुँदो रहेछ भने, अब किनभने मलाई बाहिर सहरमा जान मन थियो, ग्याउँ ग्याउँ यतिकै जङ्गल जस्तै, अनि म चाहिँ ती उनीहरूसँगै बस्थेँ, उनीहरूको पनि छुट्टी थियो, अनि त्यस 10-12 दिनसम्म हामी लगातार सँगै थियौँ कि, अरू कोही पनि थिएन, हामी खालि तिनजना, ऊ उसको श्रीमती र म। अनि त्यसैले गर्दाखेरि उनीहरूले खालि बोलेको सुनिरहे अनि उनीहरू जस्तै बोल्न थालेछ म 10-12 दिन। अब त्यस्तै गरी हामी त्यसैले हामी कोसँग सङ्गत गर्छौँ, के बढी हेर्छौँ, के बढी पढ्छौँ, त्यो कुराले हामीलाई एकदमै असर पार्छ। तर प्रभुको वचन यो ऐनामा हामी जति हेर्छौँ हेर्छौँ हामी प्रभु जस्तै बन्न थाल्छौँ, अनि एक दिन उहाँ जस्तो हुनुहुन्छ त्यस्तै देख्नेछ, पहिले यो 3:2 अनि त्यो बेलामा चाहिँ हामी सिद्ध रूपमा उहाँ जस्तै बन्नेछौँ। अहिले चाहिँ ऐनामा जस्तै हामी हेर्दैछौँ र बदलिँदैछौँ। त्यसैले हामीले दोस्रो कुरिन्थी 3:18 यो सिक्यौँ, अनि यो कुरा हामी लुका 24 पनि पढौँ, कसरी बाइबलमा प्रभु येशू ख्रीष्टलाई देख्छौँ। त्यसैले बाइबल पढ्दाखेरि जहिले पनि यो सम्झेर पढ्नुहोस् भाइ बहिनी, म प्रभु येशूलाई हेर्न लागेको छु, म प्रभु येशूसँग समय बिताउँदैछु, म प्रभु येशूलाई देख्नेछु, म प्रभु येशूको मन बुझ्नेछु, प्रभु येशूले मसँग कुरा गर्नुहुनेछ, अनि उहाँले मलाई आफू जस्तै बनाउँदै लानुहुन्छ। लुका 24:27 यहाँ लेखिएको छ, लुका 24:27 बौरी उठ्नु भएको प्रभु येशूले यी चेलाहरूलाई के गरिदिनु भयो, अनि उहाँले मूसा र सबै भविष्यवक्ताहरूबाट शुरू गरेर सबै पवित्र शास्त्रहरूमा आफ्ना विषयमा भएका कुराहरूको अर्थ तिनीहरूलाई खोलिदिनु भयो। सम्पूर्ण बाइबल प्रभु येशू ख्रीष्टको विषयमा हो भन्ने कुरा यो पदमा पाइन्छ। मूसा भनेको उत्पत्ति, प्रस्थान, लेवी, गन्ती, व्यवस्था, हामी त्यो पढ्दाखेरि के भेट्टाउन हामीले चाहनुपर्छ? प्रभु येशू ख्रीष्ट उत्पत्ति सिद्ध। अब लेवीमा पनि हामी के खोजिरहेछौँ? प्रभु येशू ख्रीष्टलाई खोजिरहेछौँ, जहाँ हेरे पनि हामी प्रभु येशूलाई खोजिरहेछौँ। त्यसरी हामी जब बाइबल पढ्छौँ, बाइबल हाम्रो लागि एकदम जिउँदो हुन्छ, एकदम प्यारो हुन्छ, किनभने प्रभु येशू ख्रीष्ट एक जीवित व्यक्ति हुन्छ। अनि त्यस्तै गरी लुका 24:44 पनि, लुका 24:44 अनि उहाँले तिनीहरूलाई भन्नुभयो, मूसाको व्यवस्था, भविष्यवक्ताहरू र भजनका पुस्तकहरूमा मेरो विषयमा जे लेखिएका थिए, मेरो विषयमा लेखिएको हो, यशायाले मेरो विषयमा लेखिएको हो, यर्मियाले मेरो विषयमा लेखिएको हो, इज्केलले मेरो विषयमा लेखिएको हो, योना, मिका, ओबदय, जकरिया, मलाकी, यी सबै मेरो विषयमा, भविष्यवक्ताहरू भनेको सबै थियो, अनि भजनका पुस्तकहरू मेरो विषयमा हो, अय्युब मेरो विषयमा हो, अय्युबको पुस्तक, उपदेशक मेरो पुस्तक मेरो विषयमा हो, हितोपदेश मेरो विषयमा हो, 66 नै येशू ख्रीष्टको विषयमा हो, अनि यूहन्ना 5:29 यूहन्ना 5:29 प्रभु येशू भन्नुहुन्छ, पवित्र शास्त्रहरूमा खोजी गर, किनकि तिनैमा तिमीहरूका निम्ति अनन्त जीवन छ भनी तिमीहरू सोच्दछ, अनि मेरो विषयमा गवाही दिने तिनै हुन् भन्नुहुन्छ। मेरो विषयमा बाइबलले बताउँदछ, पवित्र शास्त्रले गवाही दिन्छ भन्नुभएको छ। अब हामीले के अध्ययन गर्ने त यस बुदामा, यदि एक साँचो विश्वासीलाई आफ्नो मुक्ति गुमाउन सम्भव भएको भए, उसलाई ख्रीष्टको रूपमा ढाल्ने परमेश्वरको अनन्तदेखिको मनसाय असफल हुने थियो। तर परमेश्वरको अनन्तदेखिको मनसाय के हो भने, विश्वासीलाई आफ्नो पुत्रको रूपमा ढाल्नु, के परमेश्वरको यो उहिलेदेखिको योजना चाहिँ फेल खान्छ होला, असफल हुन्छ होला? असम्भव छ। यशायाको 14 हामी पल्टौँ, यशाया 14 परमेश्वरको मनसाय असफल हुनु असम्भव छ। यशाया 14:27 अनि यो मनसाय चाहिँ के हो भने, उहाँको पुत्र येशू ख्रीष्टमा बचाइएकाहरूलाई आफ्नो पुत्र येशू ख्रीष्ट जस्तै बनाउनु, विश्वासीहरूलाई ख्रीष्टको रूपमा ढाल्न। यशाया 14:27 यो सत्यता लेखिएको छ, किनभने सर्वशक्तिमान परमप्रभुले अभिप्राय राख्नु भएको छ र कसले त्यसको खण्डन गर्न सक्छ, र उहाँको हात पसारिएको छ र कसले त्यो फर्काउन सक्छ, र परमेश्वरको सर्वशक्तिमान परमप्रभुको अभिप्रायलाई कसैले विफल तुल्याउन सक्दैन। यो कुरा यशाया 46:10 पनि हामी पढ्छौँ, यशाया 46:10 लेखिएको छ, आदि देखि अनन्त सम्मको आदि देखि अन्त सम्मको र प्राचीन समयदेखि हुन आउने सम्मको जानकारी म दिन्छु। म भन्छु मेरो अभिप्राय ठहरनेछ र मैले चाहेको सबै पूरा गर्नेछ। मेरो मनसाय अभिप्राय भनेको एउटै कुरा पूरा हुनेछ, त्यो मैले जे चाहेको सबै पूरा हुनेछ भन्नुभएको छ। त्यसैले एउटा विश्वासीको निम्ति परमेश्वरको अनन्तको मनसाय के हो भने उसलाई ख्रिस्ट जस्तै बनाउनु, अनि यो मनसाय पूरा हुन्छ। एकपटक एकजना नाम चलेको प्रचारक स्पर्जन भन्ने इङ्ल्यान्डमा थिए, अनि उसले यसरी बताए, एकजना वृद्ध आइमै विश्वासी अब मर्ने अवस्थामा पुग्नु भएको रहेछ, अनि उसलाई भेट्न एकजना प्यास्टर अर्कै प्यास्टर आएछ। तर त्यो प्यास्टरलाई चाहिँ बाइबलको कुराहरू त्यति विश्वास छैन, कतिजना त्यस्तो हुन्छ, उनीहरू चाहिँ खालि एउटा पेसा मात्र गरिरहेछ, अनि तर त्यो स्त्रीलाई त एकदमै विश्वास छ परमेश्वरको वचन। अनि त्यो प्यास्टरले भनिन्छ, तिमी यति प्रभुमा यीशुमा विश्वास गरेर भगवानमा आशा गरेर तैपनि तिमी नाश भयो भने के हुन्छ होला? अनि त्यो आइमा छक्क परेर हेर्छ, अनि उसले भनेछ, यदि म नष्ट भएँ भने ठुलो नोक्सानी चाहिँ परमेश्वरकै हुनेछ, किनभने म नष्ट भयो भने मेरो प्राण मात्र नष्ट भए, तर परमेश्वरको त आफ्नो नामै बदनाम छ, किन उहाँले चाहिँ कहिले पनि नष्ट हुने छैन भन्नुभएको थियो, अब उहाँ झुटो ठहरिनुहुनेछ। अनि त्यो स्त्रीले भने, तर प्रभुले आफ्नो नाम आफ्नो महिमा कहिले पनि बदनाम हुन दिनुहुनेछ। त्यसैले हाम्रो भरोसा चाहिँ यस्तो परमेश्वरमा छ जसले भन्नुभएको छ तिमीहरूमा जुन असल काम उहाँले सुरु गर्नुभएको छ त्यो ख्रिस्ट येशूको दिनसम्म के गर्नुहुनेछ, पूरा गर्नुहुनेछ। फिलिपी 1 को छ। अब हामी आजको अध्ययन यहीँ अन्त गर्नेछौँ। प्रभुलाई धन्यवाद छ।
कस्तो बलियो छ मेरा भावित छ तिम्रो विश्वासको छ ख्रिस्टको श्रेष्ठमा छ पर्याप्त छ उनको वचन तिमीलाई जो येशूका हातमा यो शरण पाउनला डरमा छु न ज्वाला नेतालाई Oh,